أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. ہماری بحث کتاب آموزش فلسفہ کے درس نمبر 16 میں شروع ہوئی ہے کہ جس کا عنوان ہے حس گرائی یعنی امپیریسزم. اور امپیریسزم کے اندر پھر انہوں نے پوزیٹیوزم جو ایک مکتب کے طور پہ سامنے آیا اس کو یہاں پر بیان کیا ہے. چونکہ یہ رائج ہے, اس کے طرفدار جو ہیں وہ بہت زیادہ ابھی موجود ہیں معاصر میں بھی, تو اس وجہ سے اس کو یہاں پر بیان کر رہے ہیں. پازیٹیوزم کیا ہے, اس کا تاریخچہ کیا ہے, مختصر طور پہ پچھلے درس میں بھی اس کی طرف اشارہ کیا ہے, اور شروع کے درسوں میں بھی اس کی طرف جو ہے وہ اشارہ گزرا تھا. آج ہم خود کتاب نے کیا بیان کیا ہے پازیٹیوزم کے بارے میں, اور اس کے اوپر کیا رد آیت اللہ مصباح رحمۃ اللہ علیہ نے بیان کیا ہے اس کو آگے لے کر چلیں گے. مطالب جو ہیں وہ تقریباً بیان کر دیے گئے ہیں, بعض چیزیں توضیح طلب ہیں ابھی بھی. متن کے ساتھ چلیں تو میرے خیال میں ہم کچھ آگے بڑھ پائیں گے. آگے یوں آغاز کرتے ہیں اپنے بحث کا کہ گزشتہ درسوں میں تصور کی قسموں کو ہم نے اختصار کے ساتھ بیان کیا, اور اسی ضمن میں ہم نے مختلف نظریات سے آشنائی حاصل کی. لیکن اس مقام پر ہم ان بعض نظریوں کی توضیح دینا چاہتے ہیں جو مغربی طرز فکر میں بہت زیادہ مشہور ہے. اکثر مغربی سائنسدان اور دانشور حضرات بنیادی طور پر کلی تصورات کے وجود کا انکار کرتے ہیں, کہ نومالزم کے حوالے سے ہم نے پہلے ایک بات کی بھی ہے اس کے اوپر, اور کلیات کو درک کرنے والی قوت یعنی عقل کو بھی قبول نہیں کرتے. ظاہر سی بات ہے کہ یہ جو معرفت کا منبع سورس ہے اس کو فقط حس مانتے ہیں, عقل اس کو قبول نہیں کرتے. اب یہ پہلے بھی میں نے آپ کو ایک تذکر دیا تھا, دوبارہ میں یہاں پر یہ تذکر جو ہوں وہ دینا چاہوں گا کہ جب کہا جاتا ہے کہ یہ عقل کو قبول نہیں کرتے تو سمجھا جاتا ہے کہ یہ کیسے ہو سکتا ہے, اگر انسان کے پاس عقل نہیں ہے تو بے وقوف تھوڑا ہے. تو یوں آگے دفاع کرنا جو ہے وہ شروع کر دیتے ہیں. تو پچھلے درسوں میں شاید میں نے اشارہ بھی کیا تھا کہ ہماری مراد جو یہاں پہ عقل ہوتی ہے وہ عقل اپنے اصطلاحی معنی میں ہے, اپنے خاص معنی کے اندر ہے. یعنی عقل اس قوت کو کہتے ہیں کہ جو انسان جس کے ذریعے انسان کلیات کو درک کرتا ہے اس کو عقل کہتے ہیں, کیونکہ عقل کی بہت ساری اصطلاحات ہیں. کہ آج کیا تھا کہ کسی مناسبت سے تفصیل سے اس کے اوپر بات ہوگی اس درس میں یا کسی اور درس کے اندر, یعنی اس کتاب کے درسوں میں یا کسی اور موضوع کے اندر. معلوم ہوگا کہ بعض اوقات جب گفتگو کی جاتی ہے تو چونکہ ایک لفظ کے کئی معنی موجود ہوتے ہیں اور انسان ان معنی سے آگاہ نہیں ہوتا تو بہت سارے جو ہے وہ چیزوں کو خلط کر جاتا ہے. جیسا کہ ابھی ہم جب پازیٹیوزم کے اس بحث سے باہر آئیں گے اس کو رد کرنے کے بعد, تو اسی درس کے اندر آ کر عقل کے اوپر مختصر گفتگو ہوگی, وہاں آپ کو پتہ چلے گا کہ یہ عقل کو کس معنی میں قبول کرتے ہیں. درست ہے, تو یہ توجہ کرنا بہت ضروری ہے, کیونکہ یہ توجہ اگر نہ ہو تو مثلا اگر یہ چیزیں آپ کو نہیں پتہ ہوں گی, فرض کریں آپ کہیں جا کر بیان بھی کر رہے ہیں, آپ کہیں گے کہ پازیٹیوزم جو ہے وہ عقل کی منکر ہے, وہ کہیں گے یہ کیسی بے وقوفانہ آپ بات کر رہے ہیں, پازیٹیوسٹ کیسے عقل کا منکر ہو سکتا ہے, پازیٹیوزم جو ہے وہ تو اصلا عقلانیت ہی وہی پیش کرتی ہے, عقلی بات ہی وہی کرتی ہے, معقول بات کرتی ہے وہ. آگر تو انسان جس نے یہ اصطلاحات نہ پڑھی ہو تو وہ پھر دفاع بھی صحیح نہیں کر پائے گا, وہ کہے گا ہاں بات تو ٹھیک کر رہا ہے یہ, مثلا اس طرح کی کوئی یا الٹا سیدھا جو ہے وہ جواب دینے کی کوشش کرے گا. یہاں جو ہم کہہ رہے ہیں کہ یہ عقل کے منکر ہیں, عقل کو قبول نہیں کرتے, یعنی اس قوت کو قبول نہیں کرتے, اس جو ہے وہ آپ کہہ لیں کہ نیرو کے پاور کو قبول نہیں کرتے جو انسان کے अंदर मौजूद है कि जिसके जरिए इंसान कुलियात को दर करता है, के कुलियात के ऊपर भी तफसील से बात गुजर चुकी है, उसको तकरार नहीं करना। फरमाते हैं कि दौरे हाजिर में इस बातियत यानी पॉजिटिविज्म ने इसी नजरिए को इख्तियार कर रखा है कि पॉजिटिविज्म जो है, ये पिछले दस में बयान नहीं किया था, उर्दू जबान में इसका जो तर्जमा है वो इस बातियत के जरिए किया गया है, यानी पॉजिटिव से निकाल के उन्होंने इस बातियत का तर्जमा किया। आप अगर उर्दू जबान में पॉजिटिविज्म की इस इस्तिलाह को बयान करना चाहते हैं या पढ़ेंगे तो आपको इस बातियत जहां पर नजर आए तो मुराद इस बातियत से ये पॉजिटिविज्म है, ताकि फिर वो पढ़ के इंसान को बाजू का नहीं पता चलता कि ये क्या है, मतलब गलत निकाल लेता है। बल्कि इससे भी कहीं ज्यादा आगे निकलते हुए हकीकी इदराक को इस हिस्सी इदराक में मुनहसिर मानते हैं कि इसके ऊपर कल भी आपकी खिदमत में जो है वो बयान किया था कि पॉजिटिविज्म जो है वो हिस्सी इदराक के अलावा अकली जो इदराक है उसको कबूल ही नहीं करते और कहते हैं कि हकीकी इदराक जो है वो फकत हिस्सी इदराक है। कि हिस्सी इदराक क्या है कि जो हवास खमसा के मादी चीजों से इर्तिबात के नतीजे में हासिल होता है और खारिज से राबते के खत्म होते ही वो कम रंग और बहुत ही हल्की सूरत में बाकी रह जाता है आकर। अब जब ये मतलब यहां पर बयान कर दिया तो यहां से एक बात ये वाजे हो जाती है कि पॉजिटिविस्ट जो है वो कुल्लियात को नहीं मानता, कुल्ली को, मफहूम कुल्ली को कबूल नहीं करता। फरमाते हैं कि फिर हम जो अल्फाज इस्तेमाल करते हैं, एक सवाल इंसान कर सकता है उनसे कि अगर आप कुल्ली के मुनकिर हैं तो हम तो अपनी मुहावरों के अंदर, गुफ्तगू के अंदर, स्पीचेस के अंदर ऐसे अल्फाज इस्तेमाल करते हैं कि जो कुल्ली माना पर दलालत करते हैं। मसलन हम कहते हैं इंसान, दरख्त, किताब, ये लफ्ज यूज कर रहे होते हैं हम, तो फिर इनका आप क्या करेंगे, इसकी तौजीह आपके पास क्या है कि ये कुल्ली नहीं है, इसकी क्या तौजीह करेंगे आप। तो फरमाते हैं कि ये पॉजिटिविस्ट जो है वो फिर ये कहता है कि ये जो अल्फाज हैं ये सैम्बल हैं, एक सैम्बल की हैसियत रखते हैं, अलामात की जो है वो हैसियत रखते हैं, इसके ज्यादा, इससे ज्यादा इनका कोई सरोकार नहीं। यानी वो इदराक के जो इंसान के पास मौजूद है, जाहिर सी बात है जिस इदराक के वो कायल है वो जुजी है, कुल्ली इदराक के तो कायल ही नहीं है, क्योंकि हिस को फकत मानते हैं मोतबर, हिस के जरिए जो चीज दर्क होती है वो जुजी होती है। मसलन आप हाथ के जरिए जो हरारत लम्स करेंगे ये जुजी हरारत होगी, कौन सी हरारत होगी, जिसको आपने लम्स किया है। आंख के जरिए जब आप किसी चीज को देखेंगे तो वो जुजी चीज होगी, क्योंकि आप एक खास चीज को देख रहे हैं और उसी की सूरत आपके जहन में मौजूद है, उसी का दर्क आपके जहन में मौजूद है। इसी तरीके से बाकी आवाज से हासिल होने वाली चीजें जो होती हैं वो जुजी होती हैं, कुल्ली इदराक तो आपके पास है ही नहीं है। तो ये अल्फाज के जो आप बयान कर रहे हैं, यानी पॉजिटिविस्ट कह रहा है ये जो अल्फाज आप बयान कर रहे हैं ये सैम्बल है, अलामत है उन इदराकात के लिए कि जो इंसान अपनी हिस के जरिए हासिल करता है। कैसे, इसको अगर तशबीह देना चाहें तो यूं कह सकते हैं हम कि, या कोई और मैं अगर ताबीर इस्तेमाल करूं आके, मसलन वो ये कहते हैं कि आपके पास मुख्तलिफ जुज़ई मौजूद हैं। मसलन आप किताब ले लें, एक ये किताब है, एक इसके नीचे किताब है, एक उसके नीचे किताब है, एक उसके नीचे किताब है, मसलन ये किताबें जो है ये एक 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 किताब है। अब मैं बजाय इसके कि एक 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 किताब का नाम लेकर कोई खसूसियत बयान करना चाहूं या इनके बारे में बात करना चाहूं तो फिर वो तो बहुत सख्त हो जाएगा मेरे लिए, मुश्किल हो जाएगा, एक बात ही इतनी लंबी हो जाएगी। तो मैं क्या करता हूं कि इन हर एक जुज़ई जो हमारे सामने मौजूद है, एक फर्द जो मौजूद है, और फिर ये आपस में शबी भी हैं, ये जितनी भी मेरे सामने किताबें पढ़ी हुई हैं ये एक दूसरे के शबी हैं। शबी इस माना में कि मसलन इनका स्टाइल एक है, कागज जिस तरीके से है, तरतीब जिस तरीके से है, मसलन इस तरीके से। तो ये जो शबाहत है ये सबब बनती है कि मैं इन सब के लिए एक लफ्ज करार दे दूं। लफ्ज करार देकर क्या होता है, मेरा जहन इनकी तरफ मुंतकिल हो जाता है। बस ये एक सैम्बल है। मैं जब कहता हूं किताब, ये किताब मुझे रहनुमाई करती है इन जुज़ियों की तरफ। अब कहते हैं कि ये तो फिर वही दलालत होगी कि ना ना ना, दलालत की तरफ नहीं जाना। ये लफ्ज, ये चीजें उस लफ्ज की किताब की जो आपने बनाया है उसके मानी नहीं है। वो लफ्ज इस पर दलालत नहीं कर रहा है, फकत एक अलामत है। जिस तरह बोर्ड लगे होते हैं आपको बता रहे होते हैं इधर जाओ, एक अलामत है। तो वो लफ्ज जो एक किताब, दरख्त, पेंसिल, मोबाइल, जो कुल्ली तौर पे आप एक कह रहे होते हैं, ये एक उस सैम्बल की तरह है।
इसको इश्तराक नहीं मानना,
ना ना, इश्तराक मानवी में नहीं आएंगे आगे, चूंकि इश्तराक मानवी तो हम कायल हैं कि नॉमिनल इस्मियून और नॉमलिज्म के ऊपर जो हमारी गुफ्तगू हुई थी वहां पर हमने पूरी तफसील से बहस की थी इश्तराक लफ्ज़ और इश्तराक मानवी के ऊपर आकर। तो ये उस बात के कायल नहीं होंगे, क्योंकि अगर ये इश्तराक मानवी के कायल हो जाते हैं आगे तो हमारा मबना साबित हो जाता है, मुफ्हम कुल्ली बन जाएगा वो आकर, उसके मिस्ताक बन जाएंगे आगे। तो ये कहते हैं ना, ये दलालत नहीं है, फकत एक इशारा है। देखें, फरमाते हैं कि ये लोग मोतकद हैं कि इंसान एक दूसरे से मुशाबहत रखने वाले मुद्रकात के लिए एक लफ्जी अलामत करार दे देता है। यानी जो मुद्रकात आपस में शबी हैं, मुशाबे हैं एक दूसरे से, उनके लिए एक लफ्ज जो है वो बना लेता है। जैसे मैंने अभी मिसाल दी है, शबी है ना, मतलब जो ये एक लफ्ज किताब, आप किताबें देखें शबी हैं एक दूसरे के, ये एक लफ्ज बना देते हैं जो आप इन सब के बारे में, उस लफ्ज के जरिए इन सब के बारे में बात कर सकते हैं। ना, सबके लिए एक करार देंगे, अलामत जो करार दे रहे हैं उसके लिए नहीं, ये इनके नजदीक नहीं बनता। बहरहाल यही है, ये उसको अलामत बनाते हैं आकर। और फिर फरमाते हैं कि और फिक्र या गुफ्तगू के मौका पर इन मुशाबे मुद्रकात को जहन में हाजिर करने की बजाय लफ्जी निशानियों का इस्तेमाल करते हैं। यानी यही जो आपने अलामत बनाई है, सैम्बल बनाया है, आप क्या करते हैं, बजाय इसके कि उन मानों को हाजिर करें, आप इन अल्फाज को हाजिर करके क्या कर रहे होते हैं, अपनी गुफ्तगू कर रहे होते हैं आकर। दरबा के फिक्र एक किस्म की जहनी गुफ्तगू है। इनके नजदीक क्या हो जाएगा, मसलन ये तो हम भी कबूल करते हैं कि इंसान जो है जब फिक्र करता है तो अल्फाज के जरिए फिक्र करता है, ये तो हम भी कबूल करते हैं। शायद आपने इल्म उसूल के अंदर या मंतिक के अंदर आपने देखा होगा, जब यह मंतिक के अंदर मसलन अल्फाज की जब बहस होती है तो अल्फाज की जब जरूरत की बात होती है तो उस वक्त मुकदमे के तौर पर यह बात बयान की जाती है कि अगर अल्फाज की बहस को ना बयान किया जाए तो फिक्र में गलती हो जाती है। क्यों, इंसान अल्फाज के जरिए फिक्र करता है। मतलब मैं अभी यहां बैठकर अगर सोचना शुरू कर देता हूं तो क्या होता है, अक्सर औकात अल्फाज ही के जरिए जा रहा होता हूं, घर मतलब किताब, पानी, मतलब ये अल्फाज जो है वो जहन में आ रहे होते हैं। लेकिन हम इसकी कुल्लियत के कायल नहीं है, यानी ऐसा नहीं है कि हमेशा ऐसा है कि हर इंसान फिक्र में भी अल्फाज के जरिए गुफ्तगू करता है, यानी फिक्री गुफ्तगू। ये कुल्लियत हम नहीं मानते। क्यों, ऐसे हालात हैं, ऐसे अफराद हैं कि जो बगैर अल्फाज के भी फिक्र कर सकते हैं। मुश्किल है उन अफराद के लिए कि जो हवास में घिरे हुए हैं, जो मादियात के अंदर अपने आप को मुनहसर किए हुए हैं, जिनकी फिक्री प्रैक्टिस अच्छी नहीं है। लेकिन जो अफराद थोड़े बुलंद हो जाते हैं, अपने उस हिस्सियात से बाहर आते हैं, फिक्री उनकी वर्जिश अच्छी होती है, उनके लिए मुमकिन है कि वो बगैर अल्फाज के फिक्र कर सके, फकत मानों के अंदर, अल्फाज की उनको जरूरत ही ना पड़े। ये हम कायल हैं और इसके ऊपर बहुत सारे हालात हैं कि अभी उस पर बात करने की जरूरत नहीं है। तो जब हम इस पॉजिटिविज्म के इस मबने को लेकर चलते हैं तो जाहिर सी बात है, जब ये कह रहे हैं कि कुल्ली नाम की कोई चीज नहीं है, जब कुल्ली नाम की कोई चीज नहीं है तो जो आप किताब, दरख्त, पेंसिल, ये जो الفاظ ہیں یہ ایک علامت کی حیثیت رکھتے ہیں، ان کا کوئی معنی جو ہے وہ نہیں ہے، کلی معنی جو ہے ان کا اپنا کوئی معنی نہیں ہے، یہ فقط اشارہ کر رہے ہوتے ہیں حقیقتوں کی طرف کہ جن سے ہمارا سروکار ہوتا ہے ان کی طرف، تو ظاہری سی بات ہے پھر ان کے نزدیک کیا مبنی بن جائے گا کہ ہر انسان ہر حالت میں فکر کے اندر بھی الفاظ کے ذریعے گفتگو کرتا ہے، ان کے لیے کلیت بن جائے گی ہمیشہ، استثناء پھر جو ہے وہ نہیں ہے۔ اسی طرح آپ دیکھیں یہ ترجمہ کیسے کیا گیا ہے کہ درواقع حقیقت میں فکر ایک قسم کی ذہنی گفتگو ہے، جیسے آپ میں ابھی گفتگو کر رہا ہوں الفاظ کے ذریعے گفتگو، معنی تو نہیں آپ کو دے رہا، میں تو الفاظ دے رہا ہوں آپ کو، اور الفاظ کے ذریعے آپ میرے معفی الضمیر اور معانی اور مدرکات کی طرف پہنچ رہے ہیں آ کر۔ کہتے ہیں فکر میں بھی اسی طریقے سے ہوتا ہے۔ خوب، اس بنا پر فلاسفہ جس چیز کو کلی تصور یا عقلی مفہوم کا نام دیتے ہیں ان کی نظر میں، یعنی پازیٹیوزم کی نظر میں، صرف ذہنی الفاظ ہیں۔ یعنی میں کہتا ہوں نہیں، میں نے تو انسان کو در کیا ہوا ہے، میں نے تو ایک کتاب کو در کیا ہوا ہے، یہ جو معنی ہے یہ کیا ہے؟ کلی ہے، کیونکہ اس پہ در کر رہا۔ پازیٹیوسٹ کہتا ہے کہ یہ جو تم نے درک کیا ہوا ہے یہ حقیقت میں لفظ ہے، معنی نہیں ہے، کیوں کلی کا منکر ہے تو معنی تو نہیں بنے گا۔ وہ کہے گا بس کتاب کا لفظ تمہارے ذہن میں ہے، انسان کا لفظ تمہارے ذہن میں ہے، لفظ سے ہٹ کر اس کی کوئی حقیقت نہیں ہے۔ اور اگر یہ الفاظ براہ راست حسی مدرکات کی عکاسی کریں یا ان کے انطباق یا مصداق کو حواس خمسہ کے زیر درک کرنا ممکن ہو، اور اسی طرح ان کے مصداق کو دوسروں کے سامنے پیش کیا جا سکتا ہو، تو ان معانی کو بمعنی قرار دیتے ہیں، ورنہ محمل اور بے معنی سمجھے جاتے ہیں۔ یہ اب ان کا ایک اور مبنی ہے کہ جس کے اوپر میں نے گفتگو کی تھی اور کل آپ کی خدمت میں بیان کیا تھا، وہ کیا تھا؟ وہ کہتے ہیں کہ جو چیز حس میں آ جائے گی اور آپ جب اس کے بارے میں گفتگو کریں گے تو جو جملہ سامنے آئے گا، سینٹینس بنے گا، جو اس کا پروپوزیشنز جو سامنے آئیں گی وہ کیا ہوں گی؟ معنی رکھتی ہوں گی، بس ایک قضیہ بنے گا، قضیہ بمانا ہوتا ہے وہ پروپوزیشن جو ہے۔ لیکن اگر وہ حسی مصداق نہ رکھتا ہو، حس کے دائرہ کار میں نہ آتا ہو، حس کے ذریعے ادراک نہ ہوتا ہو اس کو، حس کے ذریعے آپ اس تک نہ پہنچ سکتے ہوں، اگر اس کے بارے میں آپ گفتگو کریں گے تو وہ الفاظ بے معنی ہوں گے، اس کا کوئی معنی نہیں ہوگا، وہ محمل جملات کی طرح ہے۔ جس طرح ایک محمل کلمہ ہوتا ہے، ایک محمل جملہ ہوتا ہے جس کا کوئی معنی نہیں ہوتا، جو خالی ہوتا ہے، الفاظ ہی ہوتے ہیں بس، معنی اس میں نہیں پایا جاتا، یہ جو جملے ہوں گے کہ جو آپ ایسی چیز کے بارے میں بات کر رہے ہوں گے جو حس کے دائرہ کار میں نہیں آئے گی، تو وہ بے معنی محمل ہیچ اور پوچھ ہوں گے، مثلا کسی کوئی چیز بھی نہیں ہوں گے اس میں آ کر۔ یعنی بات واضح۔ اور حقیقت میں فرماتے ہیں کہ معقولات کی تین قسموں میں سے صرف بعض ماہوی مفاہیم کو قبول کرتے ہیں۔ ہم نے کیا پچھلے درس میں، 15ویں درس میں کیا کیا تھا؟ مفاہیم کو تین حصوں میں تقسیم کیا تھا، ماہوی، فلسفی اور منطقی۔ ماہوی کا کہا تھا کہ انسان ڈائریکٹ حاصل کرتا ہے، ماہوی کے بارے میں کہا تھا۔ تو کہتے ہیں کہ یہ بعض ماہوی مفاہیم کو قبول کرتے ہیں۔ بعض کی کیوں قید لگا رہے ہیں؟ چونکہ ماہوی مفاہیم بعض ایسے ہیں کہ جو حس سے حاصل نہیں ہوتے، ہوتے مفاہیم ہیں، ماہوی مفاہیم ہیں، ماہیت والا مفہوم ماہوی کی تعریف اس پر صدق کرتی ہے، لیکن وہ حس سے درک شدہ نہیں ہوتے، درست ہے؟ لیکن بعض مفاہیم ایسے ہیں جو حس سے درک ہو رہے ہوتے ہیں، جیسا کہ ہم بہت ساری چیزیں دیکھتے ہیں، دیکھ کر ایک چیز کو درک کر لیتے ہیں آ کر، اور مفہوم ماہوی ہوتے ہیں، مثلا جیسے انسان کا ادراک ہے، جیسے کتاب کا ادراک ہے، جیسے دیوار کا ادراک ہے، انسان کیا کرتا ہے کہ حس کے ذریعے جو ہے وہ ان کو درک کر رہا ہوتا ہے۔ یہ مفہوم ماہوی ہیں سارے، دیوار، کرسی، کیمرہ، میز، کیونکہ یہ ڈائریکٹ انسان اس کو حاصل کر رہا ہوتا ہے، تو لہذا ان کو تو یہ پازیٹیوسٹ جو ہے وہ قبول کریں گے، لیکن وہ مفاہم جو حس کے دائرہ کار میں نہیں آئیں گے، حتیٰ وہ مفہوم ماہوی ہی کیوں نہ ہو، وہ اس کو قبول نہیں کریں گے. تو اس کا نتیجہ کیا نکلتا ہے؟ اس کا نتیجہ نکلتا ہے کہ فلسفی اور منطقی مفاہیم کو تو یہ بالکل قبول نہیں کرتے، کیونکہ وہ آواز میں ہی نہیں آتے، حس کے ذریعے درک ہی نہیں ہوتے. اسی وجہ سے آپ دیکھیں کہ یہ فلسفے کو مکمل طور پر رد کرتے ہیں. یعنی فلسفے کا جو دشمن ترین ایک مکتب ہے وہ یہی پازیٹیوزم ہے. یعنی آپ نے دینی طبقے میں فلسفے کے دشمن دیکھے ہوں گے، لیکن روشن فکری اور علمی دنیا میں بھی آپ دیکھ لیں گے ایک مکتب کیسے جو ہے وہ فلسفے کی مخالفت کرتے ہیں. یعنی دینی طبقہ جو ہے وہ حرام و حلال کی زبان استعمال کرتا ہے، اور جو یہ سائنس کی دنیا کا ہے اور ٹیکنالوجی کی دنیا سے تعلق رکھنے والا ہے، یہ پھر اپنے الفاظ میں فلسفے کی مخالفت کرتا ہے کہ یہ تو فقط ذہنی جو ہے وہ ایک ورزش کا نام ہے، اس کو تو الفاظ ایسے ہیں کہ جس کا کوئی معنی ہی نہیں ہے، اس کا تو کوئی فائدہ ہی نہیں ہے. تو یہ اس طریقے سے اس کی جو ہے وہ اہمیت اور قدر کو جو ہے وہ کم کرتے ہیں. آ کر فرماتے ہیں کہ در واقع یعنی حقیقت میں معقولات کی تین قسموں میں سے صرف بعض ماہوی مفاہیم کو قبول کرتے ہیں، وہ بھی محض ذہنی الفاظ کے عنوان سے. کیونکہ معقول جو ماہوی مفاہیم ہیں وہ کلی بھی تو ہے، یعنی انسان ہم کہتے ہیں مفہوم ماہوی جو ہے وہ جب حس کے ذریعے درک ہوتا ہے تو حس کا مرحلہ طے کر کر خیال میں آتا ہے، خیال کا مرحلہ طے کر کے وہ کلی بن جاتا ہے. وہی معنی کے جو آپ نے جزی طور پہ درک کیا تھا، عقل میں وہ طاقت موجود ہے کہ اس کو کلی بنا لیتی ہے. تو یہ کیا ہے؟ مفہوم ماہوی کو قبول تو کر رہے ہیں پازیٹیوسٹ، بعض رسے بعض مفاہیم کو قبول کر رہے ہیں، لیکن کس مرحلے میں قبول کر رہے ہیں؟ جزی مرحلے میں. اور ذہن میں جب یہ آ رہے ہیں تو ان کو الفاظ کی حیثیت سے قبول کر رہے ہیں، نہ کہ معنی کلی کی حیثیت سے. کیونکہ اگر وہ معنی کلی بن جائے گا تو وہ تو کلی کے قبول ہو جائیں گے، کلی کو قبول کر لیں گے پھر وہ، اور یہ کلی کے منکر ہیں. دیکھیں تعبیر دقیق جو ہے وہ انہوں نے یہاں پر استعمال کی ہے کہ فارسی کی تعبیر پڑھتا ہوں تاکہ ترجمہ جو ہے وہ یعنی درمیان اس سے دستے از معقولات تنہا بخشی از مفاہیم ماہوی رمی پذیرن، بعض کو قبول کرتے ہیں. آن ہم بے عنوان الفاظ ذہنی، فقط ایک ذہنی الفاظ کے عنوان سے جو ہیں وہ اس کو قبول کرتے ہیں کہ جن کے معانی محسوس ہونے والے وہی جزئی مصادیق ہیں، یعنی جزئی مورد میں ہی فقط اس کو قبول کرتے ہیں. لیکن معقولات ثانیہ، خاص کر کے ما بعد الطبیعہ کے مفاہیم کو جو ہے وہ اس کو قبول نہیں کرتے، اور حتیٰ وہ ان کو الفاظ کے عنوان سے بھی قبول نہیں کرتے. یعنی ایسے الفاظ ذہنی کے جو معنی رکھتے ہوں، درست ہے؟ یعنی حتیٰ اس مرحلے میں بھی یہ کیا ہے، معقولات ثانیہ کو قبول نہیں کرتے کہ آپ الفاظ کے طور پہ مانو، لیکن الفاظ ایسے کہ جو کیا ہے معنی رکھتے ہوں، اس حد تک بھی جو ہے وہ اس کو قبول نہیں کرتے. یعنی میٹافیزک کو جو ہے وہ قبول نہیں کریں گے اس معنی میں. ان کے نزدیک پس کیا ہو جائے گا؟ مسائل جو ہیں میٹافیزک کے، یہ سب کے سب مسائل سائنٹیفک نہیں کہلائیں گے. کہ فارسی میں اس کو کہا جاتا ہے غیر علمی، غیر علمی یعنی وہی ان سائنٹیفک، بلکہ یہ کیا ہے؟ مطلقہ کیا ہیں؟ بے معنی ہیں، بالکل خالی ہیں، محمل جملے اور محمل لفظ کی طرح ہیں جو میٹافیزک کے مسائل ہیں. اب آپ دیکھیں کہ آپ اگر دوسرے تجربہ گرا کو مد نظر رکھیں، امپیریسسٹ جو تھے، امپیریسزم کے جو قائل تھے، ان کو مد نظر رکھیں، تو وہ فقط اتنا کہا کرتے تھے کہ ہم فقط اس پر ایمان لے کر آئیں گے، اس کی بات مانیں گے کہ جو حس کے ذریعے درک ہو جائے. فلسفے کے میدان کو جدا کر دیتے تھے، درست ہے؟ لیکن فلسفے کے بارے میں کوئی بات نہیں کرتے تھے، کہتے ہیں نہیں یہ ہمارے میدان کا نہیں ہے، ہمارا اس کے ساتھ کوئی سروکار نہیں ہے، یہ چونکہ حس کے دائرے میں نہیں آتا لہذا ہم اس کے بارے میں بات ہی نہیں کریں گے، ہم بات کریں گے ان کی جو حس کے دائرے میں آئیں گے. پازیٹیوزم والوں نے آ کر کیا کہا؟ نہ صرف یہ کہ فلسفے کو جدا کر دیا علم سے، سائنس سے، درست ہے، بلکہ کہا کہ تم تو کچھ بھی نہیں ہو، بے معنی ہو، تمہاری تو کوئی قدر و ویلیو ہی نہیں ہے، तुम तो एक मोहम्मल जुमले की तरह हो, बिल्कुल साइड पे हो जो जाके, यानी आके बकायदा हुक्म लगाया फलसफे के ऊपर कि तुम्हारी कोई हैसियत नहीं है। तो ये जो ताबीर इस्तेमाल करेंगे उसकी तरफ है, यानी उन एम्पेरिसिज्म से जो है वो फर्क बयान कर रहे हैं आकर के, पॉजिटिविज्म और बाकी एम्पेरिसिज्म के दरमियान जो एक बुनियादी फर्क आ जाता है वो तकरीबन यही वाला है। और जो पॉजिटिविज्म में लॉजिकल पॉजिटिविज्म वाले हैं वो इसके ऊपर बहुत ज्यादा ताकीद करते हैं। अगर आप पिछले जो ऑगस्ट कांट ने जो पॉजिटिविज्म की बुनियाद रखी थी अगर उसमें भी चले जाएंगे तो उनमें भी शिद्दत इतनी नजर नहीं आती जितनी शिद्दत जो है ये लॉजिकल पॉजिटिविज्म के अंदर नजर आती है। अगरचे वो भी फलसफे कबूल नहीं करते लेकिन जो शिद्दत मुखालफत इनके अंदर पाई जाती है वो उनके अंदर भी अता नहीं पाई जाती। ये एक मतलब था कि जो यहां पर इन्होंने बयान किया। फिर फरमाते हैं कि दूसरी जानिब तजर्बे को फकत हिस्सी तजर्बे में महदूद करते हैं और इल्म हुजूरी से हासिल होने वाले अंदरूनी तजर्बात को बे अहमियत करार देते हैं। अंदरूनी तजर्बात जो है, मसलन आप इल्म हुजूरी के जरिए भी तो कुछ चीजें दर्क करते हैं, उसको महसूस करते हैं, ठीक है आप हवासे खमसा के जरिए उसको नहीं दर्क कर रहे होते लेकिन फिर भी आप उसको महसूस जरूर कर रहे होते हैं। अब चूंकि इन्होंने तजर्बे को फकत हिस के साथ, वो भी हवासे जाहिरा के साथ मखसूस कर दिया है तो इल्म हुजूरी से हासिल होने वाले जितने भी उलूम हैं उनको मानते ही नहीं, उनको इनकार करते हैं। तो लिहाजा ये जो अंदरूनी तजर्बात से मुराद यही है कि इंसान जो अपने नफ्स के अंदर हवासे खमसा से हटकर जो बात चीजें जो मादी हवास यानी जाहिरी हवास, हवास खमसा भी इसलिए कह रहा हूं मशहूर है ये, वाला आज की साइंस ने जो है वो बहुत सारे और हवास को भी जो है वो कशफ किया है, तकरीबन मेरे ख्याल में 35 या 25 के करीब जो है वो उनकी तादाद जो है वो बयान करते हैं। अगरचे बहस है इसके अंदर कि ये तादाद इतनी है या नहीं है लेकिन 5 से कुछ ज्यादा ही बयान करते हैं आकर, मशहूर यह है कि हवास खमसा है 5 हवास है। तो मुराद यह है कि जाहिरी हवास ये जो जाहिर में बदन के अंदर हमें नजर आ रहे होते हैं सबको, कान आंख नाक मसलन ये सूंघना चखना वगैरह, ये जो हवास हैं फकत इसी में महदूद कर देते हैं। अब इससे हटकर अगर आप किसी चीज को महसूस भी करते हैं तो इनके मबने के मुताबिक फिर वो इल्म करार नहीं पाएंगे, वो बामाना नहीं होंगे। ये उसकी तरफ जो है वो बयान करते हैं, बे अहमियत करार देते हैं इन्हें जो है वो गैर इल्मी समझते हैं। गैर इल्मी से मुराद अर्ज कर रहा हूं कि वही अनसाइंटिफिक हैं, इसलिए कि इनकी निगाह में इल्मी होना यानी साइंटिफिक होना फकत उन चीजों से मुनहसिर है कि जिनके जरिए जिसके जरिए दूसरों के सामने साबित की जा सकती हो, यानी आप क्या कर सकते हो हिस के जरिए, माजर चाहता हूं, यानी इनके नजदीक इल्मी होना फकत उन चीजों से मुनहसिर है जो हिस के जरिए दूसरों के सामने क्या किया जा सके साबित की जा सकती हो, यानी वो चीजें आप हिस के जरिए साबित कर सकते हो तो वो इल्मी कहलाएगा और इल्मी भी बेमाना साइंटिफिक है। इस तरह फिर क्या होता है, इस बातियत जो है यानी पॉजिटिविज्म जो है ये फिर आकर क्या करती है, साइकोलॉजी के ऊपर बहुत बड़ा सवाल खड़ा करा देती है। जाहिर सी बात है जब आपने क्या कर दिया है, हवास से जाहिरा जाहिरी हवास पर मुनहसिर कर दिया है इंसान की मारिफत को, तो फिर इंसान जाहिरी हवास से हटकर भी बहुत सारी चीजों को हासिल करता है अपने नफ्स के उन अंदरूनी कुव्वतों के जरिए, अंदरूनी हवास के जरिए। तो फिर साइकोलॉजी के अंदर क्या होता है, इंसान आप देखें जाकर उनकी सारी की सारी बहस इंसान की नफ्सियात के साथ मरबूत है और नफ्सियात के अंदर भी जो अक्सर बहस आती है वो इंसान के अंदरूनी तजर्बात हैं, एक्सपेरिमेंट जो उसके अंदरूनी हैं वो मद्देनजर होते हैं। साइकोलॉजी उसकी भी उसके बारे में भी बहस करता है आकर, उसके बारे में भी राय हल पेश करता है, मुश्किलात को जो बरतरफ करता है उसकी राय हल पेश करता है, ठीक है। अगर पॉजिटिविज्म के मबना के मुताबिक चले इसका मतलब है साइकोलॉजी की कोई अहमियत ही नहीं है, लिहाजा साइकोलॉजी के ऊपर बहुत बड़ी कारी जर्ब जो है वो इन्होंने लगाई आकर, और साइकोलॉजी के अंदर फिर एक मबने को इन्होंने जन्म दिया आकर जिसको कहते हैं बिहेवियरिज्म, जिसको फारसी में कहते हैं रफ्तार गिराई, यानी साइकोलॉजी पूरी को क्या है, इन्होंने आकर बिहेवियरिज्म में खुलासा कर दिया। क्या मतलब बिहेवियरिज्म का? बिहेवियरिज्म से मुराद ये है, वो पहले साइकोलॉजी क्या करती है, आकर कहती है कि ये इंसान जो है वो खौफ रखता है, और खौफ जो है उसकी हकीकत के कायल हो जाते हैं कि नहीं खौफ है, वाकईत इस तरह का चीज लेकर आते हैं। ये कहते हैं ना, हमार साइकोलॉजी साइकोलॉजिस्ट जो है उसका फकत और फकत राबता इतना ही है, वो फकत यही बता सकता है कि ये जो जाहिरी अलामात उसमें जो पैदा हो रही है ना, इसका चेहरा सुर्ख हो जाना, इसका जो है रंग बदल जाना, इसकी बदन की कपकपाई तारी जो है वो पैदा हो जाना, आप फकत यहां तक ही पहुंच सकते हैं और इसी के बारे में ही आप गुफ्तगू कर सकते हैं। इसके पीछे क्या कुछ है वो तो नजर ही नहीं आ रहा। तो जब नजर नहीं आ रहा, हिस के दायरे में नहीं आ रहा, तो इनके मबने के मुताबिक क्या है वो? खत्म। तो लिहाजा इन्होंने साइकोलॉजी को बिहेवियरिज्म तक लेकर आए इसमें, और इसी वजह से साइकोलॉजिस्ट जो थे फिर माहरीन थे वो खिलाफ हो गए इनके, ये क्या मबना बना दिया है, और पूरे साइकोलॉजी का जो इल्म है उसको तकरीबन बेबुनियाद ही जो है वो उसकी तरफ जो है वो लेकर जा रहे हैं आकर। तो फरमाते हैं कि इस तरह जो पॉजिटिविस्ट हैं, इन्होंने क्या किया, जो गरीजे हैं कि वो तमायुलात जो इंसान के अंदर पाए जाते हैं कि जिसकी वजह से इंसान मुख्तलिफ चीज़ों की तरफ तमायुल रखता है, उसको गरीजे से ताबीर करते हैं। जैसे जानवर जो है वो मसलन आप देख, शहद की मक्खी जो है वो अपना घर बनाती है और एक खास किस्म का शहद तौलीद करती है शहद की मक्खी, तो ये कहते हैं एक गरीजा है इसके अंदर, उस गरीजे के तहत चल रही है, यानी वो हिदायत के जो उसके अंदर रखी गई है वो गरीजा यहाँ पर मुराद है। गरीजे, गराइज़ या गरीजे और जज्बात और दूसरी नफसानी उमूर की बहसों को सिर्फ बातनी तजर्बे से ही हासिल हो सकते हैं, गैर इल्मी ख्याल करते हैं, यानी अनसाइंटिफिक, ये गैर इल्मी है। मतलब आप अगर खौफ के बारे में बात करेंगे तो गैर इल्मी बात कर रहे हैं आप, इल्मी गुफ्तगू नहीं कर रहे आप, साइंटिफिक बात नहीं कर रहे आप। हाँ, आप जब बात करेंगे उस खौफ की अलामात, जो वो अलामात के जो इंसान के बदन पर तारी होती हैं, जिनको इंसान इसके जरिए देखता है, इनके बारे में जो बात है, इनके बारे में गुफ्तगू है, इनके बारे में जो रिसर्च है, वो क्या है, साइंटिफिक और इल्मी कहलाएगी। लेकिन उससे पीछे जो जो चीज की तरफ आप जा रहे हैं उनके बारे में वो गैर इल्मी और ख्याली है। और फकत खारजी और जाहिरी जो फ़ालियत और एक्टिविटीज़ हैं उनको इल्म नफ्स के मौजू के उनवान से इल्मी तहकीक के लायक समझते हैं, यानी ये जो बाहर के जो इंसान की अलामात होती हैं, जैसे मिसाल दी कि डर इंसान को जब लगता है, जो जाहिरी अलामात होती हैं वो ही जाहिरी अलामात ही इनके मोरद मुताला करार पाएंगी पॉजिटिविज्म के। पॉजिटिविस्ट जो है वो अगर साइकोलॉजिस्ट बनेगा तो वो क्या करेगा, वो आकर फकत जवाहिर के ऊपर काम करे, पीछे जाने की जरूरत ही नहीं समझेगा उसको आकर। और इस तरह उन्होंने इल्म नफ्स को इसके असली मजमून से बेगाना कर रखा, जाहिर है बेगाना कर दिया, क्योंकि साइकोलॉजी तो नफ्सियात पूरे के ऊपर जो है वो डिपेंड करती है, उसके बारे में बात करती है, चाहे वो जाहिरी उसकी फालियतें हों, अलामात हों, या उसके पीछे जो असल असबाब हैं या और चीजें जो पाई जाती हैं, चाहे वो हों, हर हालत में वो उनको जो है वो बिल्कुल इनकार जो है वो कर देते। तो साइकोलॉजी मसाइल जो हैं वो इस तरीके से साबित हो जाते हैं कि कीमत उनकी जो है वो नीचे आ जाती है आकर। पर मतलब इन रुझानात को हिस्सियात या असालत हिस का इफराती नजरिया भी कहा जाता है, यानी जैसे मैंने पहले भी पिछले दर्स में बयान किया था कि पॉजिटिविज्म को ये कहना दुरुस्त होगा कि ये एम्पेरिसिज्म की जो है वो इफराती शक्ल है, आप कह लेंगे एक्सट्रीम एम्पेरिसिज्म है ये, कि इफराती नजरिया है। इस मकतब नजर में मेटाफिजिक के मसाइल में यकीनी और इल्मी बहस की कोई गुंजाइश नहीं है, यानी पॉजिटिविज्म कभी भी मजाल नहीं देता मेटाफिजिक को, इसलिए कि तमाम फलसफी मसाइल बेकार और बेमाना ख्याल किए जाते हैं, और शायद फलसफे का इनसे ज्यादा सख्त कोई दुश्मन नहीं है, मुकाबला इन्होंने किया है, लिहाजा बेहतर है कि ان پر زیادہ روشنی ڈالی جائے. تو کہتے ہیں کہ ضروری ہے کہ ہم ان کی آراء کو ذرا تھوڑے سی نقد کریں اس کے اوپر, تاکہ پتہ چل جائے کہ یہ جس طریقے سے مکتب بیان کیا ہے اس کی حقیقت کیا ہے, اس کے نقائص کیا ہے, اور کس طریقے سے یہ انسان کو بحران کا شکار کر دے گی معرفت کی دنیا میں. اور وہیں آج جو غرب معرفتی طور پر بحران کا شکار ہے وہ یہی پازیٹیوزم ہے, یہی اصالت حس ہے, حس گرائی ہے, امپیریسزم کے قائل ہونا ہے اور اس کی افراطی جگل, یہ انسان کو بحران میں جو لے کر جاتا ہے. اس کے بعد جو ہے وہ تنقید شروع کرتے ہیں, رد کرنا شروع کرتے ہیں پازیٹیوزم کے اوپر, چھ اعتراض کرتے ہیں پازیٹیوزم کے اوپر, کہ اس کو پھر اگلے درس کے میں بیان کریں گے. آج اتنا ہی کافی ہے چونکہ وقت جو ہے وہ ختم ہو گیا. وصلی اللہ علی محمد وآل محمد.